अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्ज अन्तर्राष्ट्रिय विमानस्थलका लागि अदालतमा गुहार, नेपालगञ्ज उपमहानगरपालिकाद्वारा मोबाइल एप्लिकेशन मार्फत खुला स्थानीय सरकार सेवा।
कर्णालीमा हवाई उडान जोखिमपूर्ण, 3 दशकको अवधिमा 18 दुर्घटना, कोहलपुर सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या।
नियन्त्रणमुखी बजेट ल्याउन प्रदेश 5 का सांसदको माग, समाजोन्मुख बजेट ल्याउनु पर्ने प्रदेश 7 मा जोड।
र 14 वर्ष मुनिको नेपालगञ्ज फुटबल कपमा पशुपति र जनज्योति फाइनलमा बर्दिया जबदीघाट पुलको छानबिनमा ढिलाइ।
Hyundai Traffic Safety।
अनावश्यक हर्नको प्रयोगले तनाव बढ्ने, निन्द्रामा समस्या र उच्च रक्तचापको समस्या हुने गरेको छ। साथै यो कार्यले तपाईँलाई भारी जरिवानाको भागीदार पनि बनाउन सक्दछ। सचेत हौ, अनावश्यक हर्न नबजाऊ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीको सुरुमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अदालतमा गुहार मागिएको छ। सुरक्षा जोखिम, अव्यवस्था र सुविधा सुधारबारे उच्च अदालतमा रिट परेको सन्दर्भ रहेको छ। नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न कानुन व्यवसायीले अदालत गुहारेका छन्। राजनीतिक रूपमा पहल हुनुपर्ने विषयमा चासो फितलो भएपछि सोबारे व्यवस्था गर्न अदालतको सहारा थालिएको छ। अधिवक्ता लोकबहादुर शाह र बलबहादुर चन्दले दायर गरेको रिटको प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासबाट विपक्षी सरकारवाला कार्यालयलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश जारी भएको छ। रिटमा नेपालगञ्ज नागरिक उड्डयन कार्यालय, कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ। रिटमा नेपाल नागरिक उड्डयन प्राधिकरण एन 2053 र नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम, नेपालगञ्ज विमानस्थलमा यात्रुको सेवा सुविधा र सुरक्षा, विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार गर्ने अध्ययन पहल र प्रयासबारे सोधी खोजी थालिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणका काममा पारदर्शिता अपनाउन मोबाइल एप्स मार्फत खुला स्थानीय सरकार सेवा सुरु गरेको छ। त्यसका लागि मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको हो। नगरपालिकाबाट दिइने समग्र सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँचका लागि नयाँ प्रविधि सुरु गरेको छ। सेवाग्राहीले उक्त एप्लिकेशन डाउनलोड गरेर नगरपालिकाका योजना, बजेट, कार्यक्रमबारे आफ्नो मोबाइलमा हेर्न सक्नेछन्। खुला सरकारको अवधारणा अनुसार नगरपालिकाको सेवालाई प्रविधि मैत्री बनाइएको छ। मोबाइल एप्लिकेशन सुरु गर्ने नेपालगञ्ज उपमहानगर दोस्रो हो। उक्त प्रविधिको पहुँचले नगरको गतिविधिबारे जानकारी लिन कार्यालय पुग्नुपर्ने छैन। चाहेको सूचना आफ्नै मोबाइलबाटै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। यसअघि नीलकण्ठ नगरपालिकामा उक्त सेवा थालिएको हो। वेबसाइटमा उपमहानगरपालिकाको प्रोफाइल, बजेट, परियोजना, सेवा, संसाधन, सूचना तथा गतिविधि नक्सा आदि सम्पूर्ण तथ्य समावेश छन्। वडाका सम्पूर्ण सेवा योजना प्रगतिसँगै जनताले नगर प्रमुखसँग हटलाइनमा कुरा गर्न सक्नेसम्मको व्यवस्था मिलाइएको छ। युएसएआइडीका एन्टी करप्सन तथा गुड गभर्नेन्सका वरिष्ठ सल्लाहकार भिक्टोरिया अयरले मोबाइलबाटै आफ्नो गतिविधिबारे जानकारी दिन सक्ने प्रविधिमा प्रवेश गरेकोमा बधाई दिनुभयो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कर्णाली प्रदेशमा 3 दशकको अवधिमा 18 हवाई उडान दुर्घटना भएका छन्। ती दुर्घटनामा 18 जनाले ज्यान गुमाएका छन्। कर्णालीमा 31 वर्षको अवधिमा हिजोसम्म 12 हवाई जहाज र 6 हेलिकप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यी दुर्घटना पहाडी जिल्लामा भएका हुन्। पछिल्लो पटक हिजो सुर्खेतबाट हुम्लाको सिमकोटका लागि कार्गो बोकेको 9NAJU कलसाइन भएको मकालु एयरको विमान हुम्लाको खरपुनाथ गाउँपालिका 2 खर्कमा दुर्घटना हुँदा पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालको मृत्यु भयो। प्राधिकरणका अनुसार कर्णालीमा सन् 1987 अगस्त 19 पहिलो विमान दुर्घटना भएको थियो। डोल्पा विमानस्थलमा भएको नेपाल एयरलाइन्सको सो विमान दुर्घटनामा मानवीय क्षति भने भएन। कर्णालीमा अहिलेसम्मकै ठूलो विमान दुर्घटना जुम्ला विमानस्थलमा सन् 2006 जुन 12 भएको थियो। धावन मार्ग चिप्लिएर भएको दुर्घटनामा 9 ज्यान गुमाएका थिए। नगेन्द्र उपाध्यायले नागरिकमा खबर लेख्नु भएको छ।
कोहलपुर सुर्खेत प्रसारण लाइनमा चैत 15 गतेदेखि हालसम्म 67 पोल ढले। आइतबार रातिको हावाहुरीले मात्रै 13 स्थानमा क्षति पुर्यायो। पञ्चायतकालको उत्तरार्धमा मापदण्ड विपरीत प्रसारण लाइन विस्तार गरिँदा सुर्खेत दैलेखवासी बारम्बार विद्युत सेवा उपयोग गर्नबाट वञ्चित छन्। मापदण्ड अनुसार पोलको दायाँ बायाँ 3-3 मिटरसम्मका रुखहरू हटाउनु पर्ने प्रावधान छ। तर तत्कालीन राजा वीरेन्द्रको सुर्खेत सवारीको व्यवस्थापनका लागि 6 अवधिमै हतार हतार प्रसारण लाइन विस्तार गरिँदा समस्या देखिएको हो। सबैभन्दा बढी आवश्यक पर्ने मरमत प्राविधिक त झन् निकै कम छन्। हाल वितरण केन्द्रमा 6 मात्रै मरमत सुपरभाइजर कार्यरत रहेका छन्। हावाहुरी बाढी पहिरोले बढी क्षति पुगेका बेला मरमत गर्न कर्मचारीले हैरानी भोग्नुपर्छ। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रदेश 5 सदनमा विनियोजन विधेयकमाथिको छलफल सकिएको छ। मङ्गलबार र हिजो बुधबार 2 चलेको छलफलमा 45 सदस्यले सुझाव राखेका थिए। प्रदेश विकासको आधार मानेर बजेट ल्याउने भन्ने सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै कृषि लघु उद्यम तथा स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिन सहभागीहरूले सुझाव दिएका छन्। यस्तै प्रदेश 7 दोस्रो अधिवेशनको हिजो बसेको पहिलो बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष 2075-76 विनियोजन विधेयकको सिद्धान्त उद्देश्य प्राथमिकता र प्रमुख नीति कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ। नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा पछिल्ला चुनावपछि नेपाल बलियो लोकतन्त्रको यात्रामा रहेको अमेरिकी राजदूतको भनाई।
Many rounds of local, provincial, and federal elections and the very high voter turnouts is that democracy has the potential to grow really strong roots in Nepal.
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्स 3 नेपालगञ्ज भ्रमण सकेर हिजो काठमाडौँ फर्किनु भएको छ। सोमबार साँझ नेपालगञ्ज आउनुभएका राजदूत अलाइनाले हिजो अमेरिकी प्रविधिबाट अस्ति अमेरिकी प्रविधिबाट टनेल खन्ने काम भइरहेको सुर्खेत स्थित भेरी बाबा डाइभर्सनको अवलोकन गर्नुभयो। कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारीसँग स्टुडियोमा कुराकानी गर्दै राजदूत अलाइनाले नेपालका पछिल्ला तीन चरणका चुनाव र जनताको सहभागिता आफूले देखेको भन्दै यसबाट नेपालमा लोकतन्त्रको जरा बलियो हुँदै गएको धारणा राख्नुभयो। अब प्रस्तुत छ अङ्ग्रेजी भाषामा गरिएको कुराकानी।
First of all, I would like to warmly welcome to you at Krishnasar FM 94 MHz.
Thanks, I'm really pleased to be here and to be able to talk to your listeners.
Your Excellency, would you kindly explain the purpose of your visit to Nepalganj?
I have been to Nepalganj a couple of times, but I came down for this trip primarily to see the Beri Babai Diversion Project. There's a U.S. company that's applied the giant tunnel boring machine that is helping make that project possible.
How do you feel progress?
Progress looks great, actually. They're digging 33 meters a day of tunnel. It's pretty amazing. It's a 4.5 meter tunnel. I've never seen anything like it, and I think people in the area around the project, as well as in Nepalganj, are really going to benefit.
Your Excellency, as you are well aware that Nepal has started implementing federalism in accordance with the new constitution formulated by the Nepalese Constitutional Assembly. How does your country, America, feel about this political transition in Nepal?
The United States has supported Nepal's democratic transition now for many years. We've been a partner for 70 years, and if there have been changes in the political system, what we have consistently hoped might be achieved here in Nepal is to deliver for the Nepali people a prosperous country and a country where they can all feel included. This democratic transition, I think, has been really meaningful, and it's actually been very exciting to witness.
Your Excellency, America has been supporting Nepal in various sectors. Could you kindly highlight what are the areas of U.S. interest and on what basis of support is provided?
Thanks for that question. As Nepal's longest-standing development partner, we have tried to promote a partnership that has been founded in numerous sectors, health and education being key among those. But we are also doing some work in agriculture to help farmers improve their techniques and to link them to markets. We have provided support for good governance and management of resources like community forests. We've also looked at how we can improve family life in the sense of improving hygiene and nutrition. We've looked at how to make government work better, accountable public finance, and inclusive local governance processes and practices. So all of these things are the types of programs that we've undertaken. But primarily, also, the United States is engaged with the government of Nepal and the people of Nepal on a really grand partnership, and that cuts across all sectors.
Have the priority areas shifted due to the recently changed context in Nepal?
I would not say that they have shifted dramatically. We're always looking at how to be responsive to the needs that have been identified by the government. And so we do tailor our development programs to meet the needs that have been identified. So we are looking increasingly at, for example, in the agriculture sector, market linkages. How can farmers make sure that the abundant crops they're now producing actually get sold in the market at a price that delivers them a livable income? We also are always looking at what's happening in Nepal. There were elections last year that changed the dynamic. There's a new government and there's time now for a new dialogue.
Your Excellency, you are currently in Nepalganj, which is one of the important hubs of Western Nepal. What are the areas in which the U.S. government is supporting this region?
So one of the things that we are doing here in Nepalganj is looking at how to advance public health. In particular, we have been supporting programs that seek to prevent the spread of HIV and AIDS. We have been looking at also in areas to prevent trafficking in persons. But agriculture is another big focus of our work. I just related some of that to you. And I want to say that our project, our last agricultural project, a five-year-long project that just ended last year, supported over 100,000 households in adopting improved modern farming practices. This is the kind of partnership we're trying to work with the people of Nepal and in the Nepal Gunj area and in the areas of the Midwest and Far West. We're really committed to making a difference in people's lives.
What are your observations about the impact of U.S. support in these areas?
Well, I am big on data. If our programs are not delivering results, what's the point of doing those programs? We want to make sure that they're delivering the results that the government's looking for, that the people are looking for, and that the U.S. taxpayer is looking for at the end of the day. So, for example, over 100,000 farmers have been trained, and that training helped generate $170 million in revenue earnings in the agricultural sector. That is tremendous. It's the kind of result we want to continue to duplicate. To give you another example, when we worked on the elections last year, not involved in the elections themselves, but we did provide support to the Election Commission and helped make sure that there could be observers to those election processes. And over 1,800 domestic observers were mobilized. So I'm pleased that we're able to provide technical support. I'm pleased we're able to help develop people in terms of their technical knowledge, but also in helping them manage systems that are going to deliver for people. So I think our results are pretty good, but we're always going to be looking at whether we're delivering the right impact.
Are you satisfied with the impact?
I would say you're never satisfied with the impact. Of course, you want to solve every problem.
It is going on the right process.
I think we're in the right direction. And part of the reason that I think the process is good and that we are able to deliver results is that we design our programs together with the Nepalese who are going to work with the programs, who are going to benefit from the programs, with the government officials who are going to help manage the programs. We do this together. This isn't the U.S. government coming in and saying, well, here's how you're going to manage public health. We do our programs in a way that help meet the needs of the local community and are going to be sustainable for the local community.
Your Excellency, currently Nepal has a government led by communist parties with a strong majority of votes. Does America have any opinion regarding its long-term effect on the democratic movement in Nepal?
I witnessed the historic elections of 2017 and what that showed me, that process of many rounds of local, provincial, and federal elections and the very high voter turnouts, is that democracy has the potential to grow really strong roots in Nepal. And I think that what makes for a strong democracy is respect for democratic values and respect for human dignity. So Nepal's democratic evolution, the strength of its democracy, is really related to the respect for democratic values.
Your Excellency, let's change the topic. It's believed that American policy towards Nepalese who are living in the U.S., either through diversity visa or some other ways, is getting tougher. Is it true?
Actually, our immigration laws have not changed. We are very interested in facilitating legal immigration, which has always been the foundation of our immigration policy. So we are looking to ensure that, for example, really well-qualified students from Nepal can study in the United States, that business people from Nepal can go to the U.S. and engage in business. And we're looking for the same opportunity for Americans in return. I think that is all going very well.
Your Excellency, in the end, would you like to shed light on the upcoming priorities to foster a friendly relationship between Nepal and the U.S.?
Well, I think a key priority that both of our countries share is trying to develop a level of prosperity that's going to benefit both peoples. We are very focused on the economy. We have been in discussions with the government on ways to improve Nepal's economy. From the American side, we have enacted trade preferences that allow Nepal to export goods to the United States without duty or import tax. So we're very focused on how to create an economic framework here that will facilitate domestic investment as well as foreign investment. And we're also working together on those democratic values that I mentioned earlier. It's very important to us that freedom of expression and freedom of free speech, as well as human rights, are respected. This is sometimes a challenge in a democratic environment, but it's one that we're very committed to, and I know that the government and people of Nepal are equally committed.
Any message to Maiden Forest people who are now listening our radio?
Well, let me say to your audience that we really appreciate the friendship of Nepalis everywhere. With a 70-year history of diplomatic relations behind us, we're now focused on the next 70 years and the great things that can come from that. We have so many ties between our countries. And I often say to audiences, and so I want to say to your audience in particular, that the strength of that relationship between our two countries is not about the strength of the ties between our two governments. It's really about the relationships between people. And we really, really appreciate that friendship on both an institutional level, but on a personal level that has gone on all these many years. And we're really looking forward to the decades of friendship to come.
Your Excellency, on behalf of Krishnasar FM 94 MHz, I would like to heartily thank you for your valuable time and insights on U.S. government support to Nepal. Have a pleasant time in Nepalganj.
Great. Thank you very much. And thanks to the listeners of Krishnasar FM. It was great talking with you.
अमेरिकी राजदूत अलैना भी टेप्लिस र कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारी यो अन्तर्वार्ताको नेपाली भाषा अनुवाद आज बेलुकाको पश्चिम डायरीमा प्रसारण गर्नेछौँ भने अवधि र थारू भाषा अनुवाद पनि क्रमशः प्रसारण गर्नेछौँ। अब अर्को सन्दर्भ, नेपालगञ्ज मेयरकप अन्तर्विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तर्गत 14 वर्ष मुनिको खेलमा पशुपति मावि र जनज्योति मावि फाइनलमा पुगेका छन्। स्थानीय प्रहरी व्यायामशालामा बुधबार भएको सेमी फाइनलमा अमर माविलाई हराउँदै पशुपति फाइनलको यात्रा तय गरेको छ। यस्तै जनज्योतिले भूपु सैनिकलाई हराउँदै फाइनल उपाधिको दौड़मा आफूलाई कायम राखेको छ। नागरिक पश्चिमेलीमा खबर छ।
बर्दियाको बबई नदी स्थित जवदी घाटमा पुल भाँसिएको 10 महिना बित्दा पनि छानबिन हुन सकेन। गत वर्ष साउन 28 गते पुल भाँसिएको थियो। भाँसिए लगत्तै तत्कालीन संसदको अर्थ समिति सभापति प्रकाश ज्वाला नेतृत्वको टोलीले निरीक्षण गरेको थियो, तर अहिलेसम्म छानबिनको प्रक्रिया अघि बढेको छैन। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा नेपालमा हवाई दुर्घटना बढ्नुका कारण,
नेपालमा हाम्रो प्रायःसो फ्लाइटहरू चार्टर प्लेनहरू नयाँ नहुनुको कारणले पनि पुरानो सेकेन्ड ह्यान्डहरू ल्याएर विदेशबाट नेपालमा ल्याएर त्यसले गर्दा पनि मलाई लाग्छ कि त्यस्तो एक्सिडेन्टहरू हुने कारण रहेछ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर, नेपालमा फेरि अर्को विमान दुर्घटना भएको छ। मकालु एयरको कार्गो विमान हिजो बिहान हुम्लामा दुर्घटना हुँदा चालक दलका 2 सदस्यको मृत्यु भएको छ। कर्णालीमा मात्रै 1-2 वर्षमै विमान दुर्घटना हुने गरेका छन्। नेपालमा विमान दुर्घटनाका घटना किन दोहोरिन्छन् होला? प्राविधिक कमजोरी, मानवीय कमजोरी वा नेपालको भूगोलका कारणले दुर्घटना भइरहेको होलान् त? सुनौ साथी सम्भू थारूले सङ्कलन गरेको आजको नागरिक आवाज।
रामप्रसाद योगी कारकान्दो 18 नेपालगञ्ज। हजुर, यो सबभन्दा कुरा यो टेक्निकल समस्या हो, जस्तो कि हजुरको दक्ष प्राविधिक नहुने प्लस पहिला उड्नभन्दा पहिला त्यसको डिआई भनेको डेली इन्स्पेक्सन नहुने अनि प्राविधिकहरूले पनि एउटा हजुरको जुन एउटा क्याजुअल एटिट्युड भन्छ नि, जस्तो कि अब यो चल्छ चल्छ भन्ने, त्यो सम्बन्धित होला सर। आकाश चाहिँ सुरक्षित नै छ, मेन कुरा के छ भने आफ्नो जुन पनि क्षेत्रमा जस्तो हाम्रो जिम्मेवारी हुन्छ हामीले त्यो इमान्दारीपूर्वक ननिभाउने अथवा हामी पूर्ण रूपमा दक्ष नहुने आफ्नो काममा।
प्रमिला बस्नेत, नेपालमा सेकेन्ड ह्यान्ड प्लेनहरू चलाएर एक्सिडेन्ट भएको होला जस्तो लाग्छ मलाई। बेला बेलामा सर्भिस पनि गर्दैनन्, सामानहरू पनि धेरै मतलब लोड धेरै हुन्छ, सामानहरू पनि डाँडा गाडा पनि धेरै भएर पनि होला रोकिन्छ अनि दुर्घटना हुन्छ।
कौशलेन गुप्त, जुन मेरो बुझाइमा छ दुर्गम एरियाहरूमा रनवे व्यवस्थित नहुनु, सर्ट रनवे हुनु, लामो दुरीको रनवे नहुनु। दोस्रो कुरा मलाई के लाग्छ भनेपछि नेपालमा हाम्रो प्रायः जसो फ्लाइटहरू चार्टर प्लेनहरू नयाँ नहुनुको कारणले पनि पुरानो सेकेन्ड ह्यान्डहरू ल्याएर विदेशबाट नेपालमा ल्याएर त्यसले गर्दा पनि मलाई लाग्छ कि त्यस्तो एक्सिडेन्टहरू हुने कारण रहेछ।
लक्ष्मीगिरी नेपालगञ्ज न्यु रोड। अब हामीहरूको आर्थिक अवस्था कमजोर हुनाले विदेशी पुरानो प्लेनहरू हाम्रो नेपालमा भित्रिन्छन्, अब तिनलाई राम्ररी मर्मत नगरिकन उडाएको हुनाले हुन सक्ने सम्भावना, प्लस केही अब पाइलटहरूको पनि कमजोरी हुनसक्छ, ओभरलोडहरू भएर पनि हुनसक्छ।
विनय पाण्डे हो, म यही न्यु रोडमा बस्छु नेपालगञ्जमा। प्लेन दुर्घटनाको एउटा मुख्य कारण त ओभरलोडिङ पनि हो, अर्को नेपालको परिस्थिति अनुसार जसरी तपाईँको डाँडाकाँडा पहाडहरू छ त्यो हिसाब किताबले यसमा सरकारले पहल गर्नुपर्ने चिजमा सरकारले नगरेको कारणले पनि हो। अर्को चिज, जुन राडारमा बसेको मान्छेहरू त्यहाँनिर हुन्छ त्यसको कम्युनिकेसनको ग्यापिङ पनि, उनीहरूलाई जुन हिसाबले शिक्षा दिनुपर्ने हो त्यो हिसाब किताबको शिक्षा नपाएर पनि हो मलाई जहाँसम्म लाग्छ।
गाडीको ठक्करबाट हिजो कोहलपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ। साँझ 8:15 कोहलपुर 10 रामनगरमा VE1J655 नम्बरको विङ्गर गाडीले VE6P7524 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक 45 वर्षीय ऋषिराम चापागाईको मृत्यु भएको हो। मिशन टुडेमा खबर छ।
नेपाली क्षेत्रमा सस्तो दरमा बिक्री हुने मदिरा भारतीय क्षेत्रमा तस्करी हुन थालेपछि भारतीय सुरक्षा अधिकारीले निगरानी बढाएका छन्। सो क्रममा ठूलो परिमाणको मदिरासहित एसएसबीले तस्करलाई पनि फन्दामा लिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
जाजरकोटको बारेकोट गाउँपालिकामा देखिएको चरम खाद्य सङ्कट टार्न सरकारसँग तत्काल 5,000 क्विन्टल चामल माग गरिएको छ। हिजो सदरमुकाम खलङ्गामा बसेको जिल्ला खाद्य सुरक्षा व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
अब केही खबर संक्षेपमा। दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएका राउटे समुदायले गुराँस गाउँपालिकामा सर्ने तयारी गरेका छन्। नागरिकमा खबर छ। यता बाँकीमा कानुन त सार्वजनिक स्थलमा धुम्रपान सेवन र बिक्री वितरण गर्न पाइँदैन। सार्वजनिक स्थलको 100 मिटर वरपर समेत सुर्तिजन्य वस्तु र मदिरा बिक्री वितरण गर्न कानुनले निषेध गरेको छ, तर बाँकीका सार्वजनिक स्थललाई भने यो कानुन छोएको छैन। नयाँ पत्रिकामा खबर छ। बाल अधिकार र शिक्षा विषयक नेपालगञ्जमा 2 दिने नज्म कविता प्रतियोगिता कार्यक्रम हिजोदेखि सुरु भएको खबर दैनिक नेपालगञ्जमा छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज अन्तर्राष्ट्रिय विमानस्थलका लागि अदालतमा गुहार। नेपालगञ्ज उपमहानगरपालिकाद्वारा मोबाइल एप्लिकेसन मार्फत खुला स्थानीय सरकार सेवा।
कर्णालीमा हवाई उडान जोखिमपूर्ण। 3 दशकको अवधिमा 18 दुर्घटना। कोहलपुर सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या।
नियन्त्रणमुखी बजेट ल्याउन प्रदेश 5 का सांसदको माग। समाज उन्मुख बजेट ल्याउनु पर्ने प्रदेश 7 मा जोड।
र 14 वर्ष मुनिको नेपालगञ्ज फुटबल कपमा पशुपति र जनज्योति फाइनलमा बर्दिया जबदी घाट पुलको छानबिनमा ढिलाइ। हवस् त, प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 3 गते बिहिबार, मे 17 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।